श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। Dear students, today we are going to practice listening exercise given on page number 140 in Unit 12 of Grade 10 English textbook. So, I would like to request you to turn to the page number 140 to practice the listening exercises. Students, you should also have a pen and an exercise book to note down the important points while listening to the radio program. Are you ready?
How are you, dear students?
We are fine, sir. And you?
I'm fine, too. Thank you. I hope you are ready to learn the lesson.
Yes, sir.
Fine. Do you know what lesson we are going to learn today?
Yes, sir.
Listening exercise on page number 140, sir.
You are right. Today, we are going to practice listening skill-based exercise from Unit 12. What does the gesture of ring refer to in Nepal?
I think it refers to good.
You're right, Pemba. Do you think it has the same meaning in all the parts of the world?
I don't think so. It may have different meanings in different countries and cultures.
Fine. It does not have the same meaning in all parts of the world. Then how may the Europeans perceive it?
I think they perceive it as okay.
You are exactly right. Europeans perceive it as okay or all right.
Sir, can this sign be used in all parts of the world?
No, this sign can be used only in certain countries or places. Now, can you tell me what you are going to listen to?
I guess we are going to listen to different meanings of the gesture ring.
Exactly. We are going to listen to different meanings of the gesture ring. All of you, please go through the incomplete sentences given.
Okay, sir.
Please listen to the audio file and complete the given sentences with correct alternatives given in the brackets.
Okay, sir.
Hello, everyone. It's me, Robert Lara. I love to call myself a wanderer or a traveler. Today, in front of you all, I'm going to share my experience about one of the body languages that is almost universal language. It's none other than the ring. Do you know about it? Of course, you are familiar with this, as it is one of the gestures of a hand that means perfect to you all. Am I right? Ladies and gentlemen, the ring is very popular in all the cultures. Whenever I visited and talked with local people, I found it common. But, to my surprise, it doesn't mean the same thing to everyone. Do you want to know more about it? Yes. Firstly, in Japan, the sign the ring refers to money. It also refers to a bribe in business matters. Secondly, when I visited Europe, this simply meant, okay. Or, at times, it is understood as all correct. I guess you people are also familiar with this meaning as you all watch English movies, if I'm not wrong. Thirdly, in France and Belgium, the ring refers to zero or nothing. Here, I'd like to share a funny incident when I was in France. Would you like to hear? It's the story of a year back. One evening, while I was sitting at a table in a restaurant, there came a girl. She was a waitress. She showed me to my table and asked me, "Is the table okay?" Without giving second thought, I made the sign of the ring. Then, do you know what happened? Immediately she responded, "Well, if you don't like it here, we'll find you another table." This was a misunderstanding between us. For the French, the ring refers to zero, or worthless, neither okay nor perfect. Next, there is another meaning of the ring. It is insulting to Turks and Brazilians. I've heard a story of Richard Nixon and a misunderstanding of the ring. It is an incident in the 1950s. Nixon visited Latin America before he became president on a goodwill tour to try to patch up strained relations with the locals. as he stepped out of his plane, he showed the waiting crowds the American OK signal. Immediately, he was stunned as they began booing and hissing at him. He was completely unaware of insulting meanings of the ring. Well, friends, there may be other possible meanings of the sign, the ring. I'll share them with you next time. Lastly, I'd like to give you a tip. Whenever you travel internationally, you have to ask locals to show their insult signals so that you can avoid possibly embarrassing circumstances. In the end, I'd like to thank everyone present here for patiently listening. Hope to see you again.
Well, students, is it clear?
Yes, sir.
It is clear enough to understand.
I hope you have got the idea about the description. I mean the speaker and his experience. Now, be ready for the second time listening.
Okay, sir. We are ready.
Hello, everyone. It's me, Robert Lara. I love to call myself a wanderer or a traveler. Today, in front of you all, I'm going to share my experience about one of the body languages that is almost universal language. It's none other than the ring. Do you know about it? Of course, you are familiar with this, as it is one of the gestures of a hand that means perfect to you all. Am I right? Ladies and gentlemen, the ring is very popular in all the cultures. Whenever I visited and talked with local people, I found it common. But, to my surprise, it doesn't mean the same thing to everyone. Do you want to know more about it? Yes. Firstly, in Japan, the sign the ring refers to money. It also refers to a bribe in business matters. Secondly, when I visited Europe, this simply meant, okay. Or, at times, it is understood as all correct. I guess you people are also familiar with this meaning as you all watch English movies, if I'm not wrong. Thirdly, in France and Belgium, the ring refers to zero or nothing. Here, I'd like to share a funny incident when I was in France. Would you like to hear? It's the story of a year back. One evening, while I was sitting at a table in a restaurant, there came a girl. She was a waitress. She showed me to my table and asked me, "Is the table okay?" Without giving second thought, I made the sign of the ring. Then, do you know what happened? Immediately she responded, "Well, if you don't like it here, we'll find you another table." This was a misunderstanding between us. For the French, the ring refers to zero, or worthless, neither okay nor perfect. Next, there is another meaning of the ring. It is insulting to Turks and Brazilians. I've heard a story of Richard Nixon and a misunderstanding of the ring. It is an incident in the 1950s. Nixon visited Latin America before he became president on a goodwill tour to try to patch up strained relations with the locals. As he stepped out of his plane, he showed the waiting crowds the American OK signal. Immediately, he was stunned as they began booing and hissing at him. He was completely unaware of insulting meanings of the ring. Well, friends, there may be other possible meanings of the sign, the ring. I'll share them with you next time. Lastly, I'd like to give you a tip. Whenever you travel internationally, you have to ask locals to show their insult signals so that you can avoid possibly embarrassing circumstances. In the end, I'd like to thank everyone present here for patiently listening. Hope to see you again.
Now, Renu, can you tell us about the gesture of the ring for the Japanese people?
Yes, sir. For the Japanese people, the gesture of ring means money.
Well, Pemba and Bina, do you agree with Renu?
Yes, sir. We agree with Renu.
All of you are right. The gesture of the ring for the Japanese people is money. So let's find the answer of number B. In Europe, what does the sign for ring refer to?
In Europe, The sign of the ring refers to OK.
Perfect. The sign of the ring refers to OK in Europe. Now, what about number C?
The sign of the ring refers to the insult for the Turks.
Exactly. For the Turks, the sign of the ring refers to insult. Now, I guess you are ready with the answer of number D.
Yes, sir. If you go to Brazil, never show the sign of the ring, because it means insult in their culture.
That's right. For the Brazilians, the sign of the ring refers to insult. Now we have number E left from this item.
Yes, sir. In France, the sign of the ring refers to zero.
You're right. Now be ready for the second time listening.
Okay, sir. We are ready.
Hello, everyone. It's me, Robert Lara. I love to call myself a wanderer or a traveler. Today, in front of you all, I'm going to share my experience about one of the body languages that is almost universal language. It's none other than the ring. Do you know about it? Of course, you are familiar with this, as it is one of the gestures of a hand that means perfect to you all. Am I right? Ladies and gentlemen, the ring is very popular in all the cultures. Whenever I visited and talked with local people, I found it common. But, to my surprise, it doesn't mean the same thing to everyone. Do you want to know more about it? Yes. Firstly, in Japan, the sign the ring refers to money. It also refers to a bribe in business matters. Secondly, when I visited Europe, this simply meant, okay. Or, at times, it is understood as all correct. I guess you people are also familiar with this meaning as you all watch English movies, if I'm not wrong. Thirdly, in France and Belgium, the ring refers to zero or nothing. Here, I'd like to share a funny incident when I was in France. Would you like to hear? It's the story of a year back. One evening, while I was sitting at a table in a restaurant, there came a girl. She was a waitress. She showed me to my table and asked me, "Is the table okay?" Without giving second thought, I made the sign of the ring. Then, do you know what happened? Immediately she responded, "Well, if you don't like it here, we'll find you another table." This was a misunderstanding between us. For the French, the ring refers to zero, or worthless, neither okay nor perfect. Next, there is another meaning of the ring. It is insulting to Turks and Brazilians. I've heard a story of Richard Nixon and a misunderstanding of the ring. It is an incident in the 1950s. Nixon visited Latin America before he became president on a goodwill tour to try to patch up strained relations with the locals. As he stepped out of his plane, he showed the waiting crowds the American OK signal. Immediately, he was stunned as they began booing and hissing at him. He was completely unaware of insulting meanings of the ring. Well, friends, there may be other possible meanings of the sign, the ring. I'll share them with you next time. Lastly, I'd like to give you a tip. Whenever you travel internationally, you have to ask locals to show their insult signals so that you can avoid possibly embarrassing circumstances. In the end, I'd like to thank everyone present here for patiently listening. Hope to see you again.
Who is Robert Lara?
He is a traveler.
Renu and Pemba, do you agree with Bina?
Yes, sir. Robert Lara is a traveler.
All of you are right. What does the sign of the ring refer to in Japanese business matter?
It refers to bribe, sir.
Exactly. The sign of the ring refers to bribe in Japanese business matter. And what was the misunderstanding between the speaker and the French waitress?
The misunderstanding between them was the writer showed the ring to her to say that the table was okay, but the waitress understood that the writer did not like the table.
Yes, you are right, Bina. The sign of the ring was misunderstanding between them. Well, When did Richard Nixon visit Latin America?
In 1950s.
Yes, Richard Nixon visited Latin America in 1950s. Finally, we have only one question left. What is the meaning of the sign ring for the Brazilians?
It's an insult, sir.
Yes, that's right. For the Brazilians, the meaning of the sign ring means an insult. Dear students, this much for today. We shall meet in the next class. Bye.
Bye, sir.
विद्यार्थी भाइबहिनीहरू, आज हामी माध्यमिक तह कक्षा दशको नेपाली विषयको पाठ दशमा रहेको स्थानीयकरण भन्दा विश्वव्यापीकरण बेस भन्ने पाठको पाठगत प्रश्नोत्तर, भाव विस्तार र तार्किक अभिव्यक्तिमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि कापी कलम लिएर रेडियो सुन्दै महत्वपूर्ण कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त।
खै सर त आइपुग्नु भएन त।
ओ, छाता ओढेर आउने सर जस्तै लाग्छ।
खोइ कता? ए हो क्या रे,
सर नै हो जस्तो लाग्छ क्या।
ल, दुवैजना पो आइसकेछौ त, ढिलो त म पो भएछु।
नमस्कार सर।
नमस्कार नमस्कार। तिमीहरू कतिखेर आइपुग्यौ त?
भर्खरै आएका हौ सर।
अनि सर, आज हामी कुन विषयका बारेमा छलफल गर्छौ?
सरले अघिल्लै कक्षामा भन्नुभएको थियो त, तिमीले सुनेनौ र?
छलफलको विषय नै थाहा नभएपछि घरमा पढेर आइएन जस्तो छ है।
पाठको अभ्यास खण्डमा दिएका प्रश्नहरू हेरेकी छु सर।
सरले त भाव विस्तारका प्रश्नहरू पनि हेरेर आऊ, उत्तर के हुन सक्छ अनुमान गरेर पनि भन्नुभएको थियो।
ए, मैले त भुस्सुकै बिर्सिएछु।
ल ल, ठिक छ, अब छलफल सुरु गरौं। सुरुमा पाठगत प्रश्नोत्तर गरौं न है।
हुन्छ सर।
सोध्नु पर्ने कुनै प्रश्न छ तिमीहरूसँग?
छ सर। किन पुर्ख्यौली पेसामा मानिसको बढी दक्षता हुन्छ?
सर, म कोसिस गरौं।
हुन्छ।
पुर्ख्यौली पेसा मानिसले देखेको हुन्छ, आफूले पनि प्रयोग गरेको हुन्छ।
तिमीले ठिक भन्यौ, यसका फाइदा र बेफाइदा मानिसलाई थाहा हुन्छ, पुर्ख्यौली पेसाबाट उसको पहिचान पनि बनेको हुन्छ।
स्थानीयकरणले कसरी पहिचानको रक्षा गर्छ सर?
पहिचान भनेको त भाषा, पहिरन, संस्कृति हुन्, होइन र सर?
तिमीले ठिकै भन्यौ, मानिसलाई आफ्नो स्थानीय भाषा संस्कृति मन पर्छ, त्यसैमा रमाउन पाउँदा सुख र सन्तुष्टि पनि उसले प्राप्त गर्छ। यही कारणले त हो स्थानीयकरणले पहिचानको रक्षा गर्ने।
वातावरणीय संकट निम्तिने कारण चाहिँ के हो सर?
विश्वव्यापीकरणकै कारणले हो।
कसरी सर?
विश्वव्यापीकरणसँगै ठूला उद्योग र कल कारखाना बन्छन्, शहरीकरण हुँदै जान्छ, वन जंगल मासिने क्रम पनि बढ्दै जान्छ, विस्तारै वातावरण प्रदूषित भई ओजोन तहको विनाश हुन थाल्छ।
विश्वव्यापीकरणले मौलिक कुरा विस्थापित गरेका कुनै उदाहरण छन् सर?
धेरैवटा उदाहरणहरू छन्। विश्वव्यापीकरणमा विश्व बजार बहुराष्ट्रिय कम्पनीको हातमा हुन्छ, उनीहरूले बनाउने नियम र उत्पादन गर्ने वस्तु उनीहरूकै हितमा हुन्छ। आज नेपाली संस्कृतिको मौलिकता हराउँदै गएको जस्तो लाग्दैन तिमीहरूलाई?
लाग्छ सर।
हो, यसरी नै विस्थापित हुँदै जाने त हो नि।
आहा, कति राम्ररी बुझियो। अब भाव विस्तारका बारेमा पनि छलफल गर्ने हो सर।
हुन्छ, तिमीहरूलाई भाव विस्तार गर्न त आउँछ होला नि?
अलिअलि आउँछ, छलफल गरेपछि झन् स्पष्ट हुन्छ सर।
भाव विस्तार भनेको व्याख्या गर्नु हो, होइन र सर?
हो, विभिन्न तर्कद्वारा भावको पुष्टि गर्नु तार्किक व्याख्या हो। पंक्तिभित्रका मुख्य मुख्य शब्दहरूको अर्थगत विश्लेषणद्वारा भावको पुष्टि गर्नु विश्लेषणात्मक व्याख्या हो।
दिएको पंक्तिको भावको व्याख्या हुने रहेछ यसमा। अब प्रश्नमै आधारित भएर छलफल गर्दा झन् स्पष्ट हुन्छ जस्तो लाग्यो सर।
मलाई पनि त्यस्तै लागेको छ। म पहिलो भाव विस्तारको प्रश्न सुनाउँछु है। खुल्ला संसार, खुल्ला परिवेशमा नै मानिसको प्रतिभा, क्षमता र मेहनतले फक्रिने, फुल्ने र फैलिने मौका पाउँछ।
यस प्रश्नको भाव विस्तार गर्दा विश्वव्यापीकरणसँग जोडेर गर्नुपर्छ होला, होइन र सर?
हो, मानिसको प्रतिभा प्रस्फुटन हुन खुला वातावरणको आवश्यकता हुन्छ, अवसर र पहुँच पनि चाहिन्छ। स्थानीयकरणले संकुचनको वातावरण सिर्जना गर्छ भने विश्वव्यापीकरणले फराकिलो वातावरण निर्माण गर्छ।
विश्वव्यापीकरणमा क्षमता र प्रतिभाको कदर हुन्छ कि हुँदैन सर?
कदर त गरिन्छ, तर प्रतिस्पर्धा कडा खालको हुन्छ।
दोस्रो व्याख्याको प्रश्न यस्तो छ, स्थानीय उत्पादनहरू बढी लाभदायक, टिकाउ र अझ संग्रहणीय हुन्छन्।
यसको व्याख्या गर्दा स्थानीयकरणसँग जोडेर गर्नुपर्छ होला, होइन र सर?
हो, ठिक भन्यो। स्थानीय उत्पादनमा स्थानीय तहकै सिप र प्रविधिको प्रयोग हुन्छ। यसमा आफ्नो श्रम परेको हुन्छ। पसिनाको फल सबैलाई मन पर्छ। आफूले उत्पादन गरेका वस्तुहरू आफ्नै लागि पनि प्रयोग हुन्छन्। त्यसकारण पनि यसलाई टिकाउ बनाइन्छ।
स्थानीय उत्पादनमा स्थानीय प्रकृति, संस्कृति, परम्परा, वातावरण, जनस्वास्थ्य आदिको ख्याल गरिन्छ।
उत्पादनमा लामो समयको अनुभव पनि प्रयोग गरिन्छ।
तिमीहरूले ठिक भन्यौ। स्वास्थ्यका दृष्टिले लाभदायक, अनुभवका दृष्टिले टिकाउ र विशिष्ट गुणका कारणले संग्रहणीय छ भनेर व्याख्या गर्नुपर्छ।
पानी पर्छ जस्तो छ सर, आकाश त कालो मैलो भएर आयो त।
पानी पनि छिट्टै आयो।
जाउँ छिट्टै, तल माइला दाईको घर छ, एकछिन त्यतै ओत लागौ न। खै, घरमा कोही पनि हुनुहुन्न जस्तो छ, आऊ दलनमा बसौं।
मौसम पनि छिनछिनमै बदलिन्छ, अघिसम्म घाम लागिरहेको थियो,
पानी रहला जस्तो छ।
ऊ त्यहाँ गुन्द्री छ, त्यही ओछ्याएर बसौ अनि एकछिन छलफल गरौं न।
हुन्छ सर, म गाउँ खाने कथा सुनाऊ।
छलफल गर्दा गर्दै तिमीहरूलाई दिक्क लाग्यो जस्तो छ हो?
दिक्क त लागेको छैन सर, तैपनि सामना सुनाउँछु भन्दै छिन्, सुनौ न।
आकाशको आगो, पातलको पानी, मुखबाट ताने, नाकबाट जाने के हो?
योगा गरेको
मिलेन,
सास फेरेको
त्यो पनि मिलेन, थाहा छैन भने गाउँ देऊ।
हुन्छ, चितवनको सौराहा।
चितवन जिल्लामा पर्ने पर्यटकीय स्थल सौराको सेरोफेरो सबै मेरो, सुन्दर वातावरण मेरो, यति कुरा नजान्ने के हो?
के हो?
हुक्का तानेको।
ए
अब हामी सृजनात्मक अभ्यास अन्तर्गतको वाद विवादका शीर्षकका बारेमा छलफल गरौं न।
वाद विवाद कसरी तयार पार्ने, कसरी प्रस्तुत गर्ने, एकपटक बताइदिनुहोस् न।
सबैभन्दा पहिला वाद विवादको शीर्षक के हो, यसको पक्ष र विपक्ष के हो, त्यसको जानकारी हुनुपर्छ। जस्तै मन भन्दा धन ठूलो भन्ने शीर्षक छ भने धन ठूलो पक्ष र मन ठूलो विपक्ष हुन्छ।
अरू के गर्नुपर्छ सर?
त्यसपछि मुख्य मुख्य कुराहरू संकलन गर्नुपर्छ। धनका बारेमा केही कुराहरू भन्न सक्छौ शान्ति?
धन नभई दुनियाँमा केही हुँदैन। समाज सेवाका लागि धन चाहिन्छ, पढ्न, खान, लगाउन, चाड पर्व मान्न पनि धन नै चाहिन्छ।
सामना, तिमी मनका बारेमा केही कुरा भन्न सक्छौ?
धन मात्र भएर हुँदैन, उदार मन पनि चाहिन्छ। मन भनेको इच्छा शक्ति हो, मन नै भएन भने धनको काम छैन। सफलता उदार मन र विशाल हृदयका कारण प्राप्त हुन्छ।
यसरी नै मुख्य मुख्य कुरा संकलन गर्दै जानुपर्छ।
अरू के गर्नुपर्छ सर?
वाद विवादका लागि चाहिने विषय वस्तु संकलन गरेपछि वाद विवादको प्रस्तुतिको तयारी गर्नुपर्छ।
सुरुमा सम्बोधन गर्नुपर्छ, होइन र सर?
हो, त्यसपछि आफूले प्रस्तुत गर्ने पक्ष वा विपक्षको संकेत गर्नुपर्छ। सुरुमा आफूले प्रस्तुत गर्ने पक्ष वा विपक्षको कुरा राख्नुपर्छ। त्यसपछि पूर्ववक्ताको भनाइलाई खण्डन गर्नुपर्छ। फेरि आफ्ना तर्कले आफ्नै विषय ठिक छ भनेर पुष्टि गर्नुपर्छ।
आक्षेप लगाउन पाइन्छ र सर?
वक्ताले कुनै पनि जाति, वर्ग, समुदाय, धर्म, क्षेत्र, लिङ्ग प्रति आक्षेप लगाउन पाइँदैन। विपक्षका भनाइलाई खण्डन वा असहमति प्रकट गर्दा शिष्ट र मर्यादित रूपमा गर्नुपर्छ।
समय कति मिनट दिइन्छ त सर?
5 मिनट।
हो, समय 5 मिनट दिइन्छ। 4 मिनटमा जनाउ घण्टी लाग्छ। आफूले राख्ने कुराको निष्कर्ष यही समयभित्र प्रस्तुत गरिसक्नुपर्छ।
अन्तिममा राख्ने हो सर निष्कर्ष चाहिँ?
हो, अन्तिममा निष्कर्ष सहित आफ्नो अभिव्यक्ति टुङ्ग्याउनु पर्छ।
बल्ल बुझियो सर।
तिमीहरूले कुनै शीर्षकहरू टिपेर ल्याएका छौ त?
मैले 3 वटा वाद विवादका शीर्षक लेखेर ल्याएकी छु सर। सर सुनाउ।
सुनाउ न।
पहिलो वाद विवादको शीर्षक इन्टरनेट अभिशाप होइन वरदान हो। दोस्रो, नेपालमा कृषि भन्दा उद्योगमा जोड़ दिनुपर्छ। तेस्रो, वैदेशिक रोजगार भन्दा स्थानीय स्वरोजगार बेस।
यी तीनवटा शीर्षकहरू त उपयुक्त नै रहेछन्। अब पहिलो, इन्टरनेट अभिशाप होइन वरदान हो भन्ने विषयमा कुन चाहिँ पक्ष हो, कुन चाहिँ विपक्ष हो? सामना, तिमी भन त।
इन्टरनेट वरदान हो भन्ने पक्ष र इन्टरनेट अभिशाप हो भन्ने विपक्ष हो सर।
हो, यसरी सबैभन्दा पहिला त आफ्ना तर्कहरू प्रस्तुत गर्नका लागि, आफ्ना अभिव्यक्तिहरू दिनका लागि कुन पक्ष हो, कुन चाहिँ विपक्ष हो भनेर थाहा पाउनु पर्ने हुन्छ। त्यसो भए म एक दुईवटा कुराहरू राख्छु है। अब इन्टरनेट वरदान हो भन्ने कुराहरूलाई पुष्टि गर्ने कुनै दुईवटा तर्क दिन सक्छौ शान्ति तिमी?
सक्छु सर।
भन न त। ल सामना, तिमी चाहिँ टिप्दै जाऊ है, शान्तिले भनेका बुँदाहरू।
हस् सर।
इन्टरनेटको माध्यमबाट संसारमा छरिएर बसिएका सबै मानिसहरूसँग कुरा गर्न मिल्छ।
त्यस्तै अर्को पनि एउटा बुँदा भन त।
इन्टरनेटले हामीलाई पढाइमा पनि मदत गर्दछ।
सामना, तिमी अर्को बुँदा चाहिँ तिमी भन्न सक्छौ?
सक्छु सर, म प्रयास गर्छु सर।
ल भन त।
इन्टरनेटको माध्यमबाट जुनसुकै देशमा घटेको घटनाहरू सजिलै घरमा बसेर हामीले हेर्न र सुन्न सक्छौ।
हो, तिमीहरूले त राम्रो कुराहरू पो भन्यौ। अब म अर्को दोस्रो विषयमा गए है। नेपालमा कृषिमा भन्दा उद्योगमा जोड़ दिनुपर्छ भन्दा नेपालमा कृषिमा जोड़ दिनुपर्छ भन्ने विपक्षमा केही तर्कहरू राख्न सक्छौ सामना तिमी?
सक्छु सर। नेपाल एक कृषि प्रधान देश हो। कृषि व्यवसाय नेपालको एक पुर्ख्यौली व्यवसाय हो। हाम्रो देशमा कृषि क्षेत्रमा धेरै मानिसहरू लागेका छन्। यो गर्न धेरै लगानी पनि चाहिँदैन।
ठिक छ, सामानाका तर्कहरू पनि बलिया नै छन्। अब म शान्तिलाई उद्योगमा जोड दिनुपर्छ भन्ने पक्षमा केही बुँदाहरू राख्नका लागि भन्छु।
जनताको रोजगारको लागि पनि त उद्योग एकदमै महत्वपूर्ण हुन्छ नि।
ठिक छ, त्यस्तै अर्को एउटा बुँदा भन त।
कृषिको विकासलाई पनि त उद्योगले सहयोग पुर्याउँछ।
हो, ठिक छ। यस्तै गर्दै गर्दै अरू तर्कहरू पक्षमा र विपक्षमा कम्तीमा पाँच पाँचवटा तर्कहरू टिपोट गर है त। अनि त्यसपछि अब रोजगार भन्दा वैदेशिक रोजगार भन्दा स्थानीय रोजगार बेस, यो वाद विवादको विषयमा कुन चाहिँ पक्ष हो, कुन चाहिँ विपक्ष हो? सामना, तिमी भन त।
स्थानीय रोजगार पक्ष र वैदेशिक रोजगार विपक्ष हो सर।
हो, ठिक छ। विपक्षमा बोल्नेले वैदेशिक रोजगार बेस भनेर बोल्नु पर्यो, आफ्ना तर्कहरू राख्नु पर्यो। त्यस्तै पक्षमा बोल्नेले स्थानीय स्वरोजगार चाहिँ बेस हुन्छ भन्ने आफ्ना बलिया तर्कहरू राख्नु पर्यो, होइन त?
हो सर।
त्यसो भए अब स्थानीय स्वरोजगार चाहिँ बेस हुन्छ भन्ने किसिमको कुरा एउटा बुँदा भन त शान्ति तिमी।
स्थानीय रोजगारबाट हाम्रो कला संस्कृतिको विकास हुन्छ।
ठिक छ, शान्तिका बुँदाहरू त राम्रा छन्। सामनालाई पनि अर्को बुँदा थप्न आउँछ।
स्थानीय रोजगारले स्थानीय समाज विकास हुन मदत गर्दछ। स्थानीय मानिसहरूले काम पाउँछन्
र स्थानीय वस्तुहरूको पनि विकास हुन्छ।
ठिक छ, तिमीहरूले पालै पालो राम्रा कुराहरू मिलायौ। अब हामी यसै गरी वाद विवादका विषयहरूमा पक्ष र विपक्षमा बोल्नु पर्दाखेरि आफ्ना तर्कहरूद्वारा विपक्षीका तर्कहरूलाई खण्डन गर्दै जानुपर्छ र आफ्ना तर्कहरूलाई बलियो रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। अनि त्यसैले त भनिन्छ नि, माथि हामीले भनेको होइन, बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। अर्थात हामीसँग आफ्नो गुण सिप क्षमता छ, अथवा हामीले उत्पादन गरेका वस्तुको गुण छ, सिप छ, क्षमता छ, राम्रो छ, स्तरीय छ भने पनि त्यसलाई हामीले प्रचार प्रसार गर्न सकेनौ, अरू मानिस समक्ष पुर्याउन सकेनौ, उपभोक्ताका बीचमा त्यसको जानकारी पुर्याउन सकेनौ भने हामी त्यसलाई बिक्री वितरण गर्न सक्छौ त? सक्दैनौ नि। हो, त्यसैले आफ्नो वस्तुको जुन क्षमता छ, पहिचान छ, जुन सामर्थ्य छ, जुन स्तरीयता छ, त्यसलाई प्रचार प्रसार गर्नका लागि यस्ता वादीवाद जस्ता कुराहरूले मदत पुर्याउने गर्छ भने आफूभित्र रहेको अभिव्यक्ति क्षमतालाई पनि स्पष्ट पार्छ। ल, आज हामीले निकै लामो छलफल पो गर्यौं त, होइन?
हो सर।
अब केही समस्याहरू अथवा तपाईँहरू पनि आफ्नो घरमा पनि यसलाई लेख्ने बोल्ने अभ्यास गर्नुहोस् र आगामी कक्षामा हामी कार्यमूलक व्याकरणका बारेमा अभ्यास गरौंला नि हुन्न त
हुन्छ सर
हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु नमस्ते